नमस्कार, फ्रिडम चौतारी पडकास्टको नयाँ श्रृङ्खलामा यहाँहरूलाई स्वागत छ। म आदित्य दाहाल। स्थानीय सरकारलाई पारदर्शी, जवाफदेही र उत्तरदायी बनाउन देशका 12 पालिकामा सुशासन अभियान सञ्चालनमा छ। यो अभियान अन्तर्गत यो वर्ष सूचनाको हकको कानूनी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउने प्रयास गरिएको छ। स्थानीय तहमा सूचनाको हक सम्बन्धी अभियानबाट स्थानीय सरकारमा परिवर्तन ल्याउन गरिएको यो प्रयासमा स्थानीय साझेदार संस्थाहरूका विभिन्न संयोजकहरूलाई आजको पडकास्टमा समेटेका छौं। देशका विभिन्न 6 12 पालिकामा यो अभियान कसरी सञ्चालन गरियो त? स्थानीय तहको यो बहस सुरु गर्दै हुनुहुन्छ फ्रिडम फोरमका प्रमुख कार्यकारी तारणा दाहाल।
स्थानीय सरकारको तहमा, स्थानीय समुदायको तहमा यो अभियान अहिले जुन विषय हामी यहाँ छलफल गर्दैछौँ, खास गरी खुला तथ्याङ्क, त्यसलाई हामीले सूचनाको हकको रूपमै बुझेका छौँ। सूचनाको हकको प्रवर्धनद्वारा स्थानीय तहको खास गरी अझ हाम्रो टार्गेट महिलाहरू र सीमान्तकृत पिछडिएको समुदायको स्थानीय सरकारको नीति निर्माण, योजना निर्माण, सेवा प्रवाह, जति पनि गतिविधिहरू छन् त्यहाँ उहाँहरूको चाहिँ एउटा सुसूचित र सार्थक सहभागिता इन्क्रिज गर्नु हो। त्यो गर्ने सिलसिलामा उहाँहरूलाई एउटा सचेत गराउने टुल्सको रूपमा सूचनाको हक हो र यो अधिकारको प्रयोगद्वारा उहाँहरूको सशक्तिकरण गराएर उहाँहरूलाई सार्थक भूमिका खेल्न सक्ने बनाउने अभियान हामीले तल्लो तहमा पनि सञ्चालन गरेर आज यो राष्ट्रिय परामर्शमा छौँ। र स्थानीय तहमा यो अभियान सञ्चालन गर्दाखेरि कस्तो भयो त, त्यसका अनुभवहरू के रहे, त्यो बारेमा यो क्षेत्रमा हामी छलफल गर्नेछौँ। र त्यसका लागि म हाम्रो यो क्याम्पेनको तल्लो तह, हाम्रो चाहिँ विभिन्न जिल्लाहरूमा क्याम्पेनलाई लिड गर्नुभएका यो कार्यक्रमका साथीहरूलाई म यहाँ आमन्त्रण गर्न चाहन्छु। सब नेपाल, जसले ललितपुर जिल्लाको 2 गाउँपालिका पञ्जोसम र बागमती गाउँपालिकामा यो अभियान चलाइरहनु भएको छ, त्यसको तर्फबाट प्रतिज्ञा नेउपानेजीलाई म यहाँ अनुरोध गर्छु।
हामीलाई नेसनल लेभलमा फ्रिडम फोरमले चाहिँ यसमा सपोर्ट गरिरहेको थियो। लास्ट इयर पनि हामीले एडभोकेसी क्याम्पेन अन्तर्गत यही तरिकाको कार्यक्रम एउटा गरेको थियो भने यो वर्ष चाहिँ सूचनाको हकलाई चाहिँ एउटा मेन थिम बनाएर लोकल लेभलमा हामीले सुशासनको विभिन्न एक्टिभिटिजहरू चाहिँ इम्प्लिमेन्ट गरिरहेको छ। त्यसैमा चाहिँ कसरी त्यसलाई मेन स्ट्रिम गर्न सकिन्छ त भनेर फ्रिडम फोरमबाट हामीलाई चाहिँ एउटा थिम प्रदान गरियो र उहाँहरूले चाहिँ हामीलाई नजिकबाट मेन्टर पनि गर्नुभयो र त्यस पछाडि हामी सबै आफ्नो लोकल लेभलमा चाहिँ खास गरेर आरटिआईलाई चाहिँ मेन थिम लिएर सुरु गर्ने चरणमा हामीले बेसिकली 3 चरणमा कार्यक्रमहरू हामीले गरेको थियौँ। पहिलो चरणमा हामीले हाम्रो कन्जोसम र बागमती गाउँपालिका जुन 2 स्थानीय सरकारसँग चाहिँ हामीले क्लोज कोअर्डिनेसनमा चाहिँ काम गरिरहेको छौँ। 2 गाउँपालिकामा 3-3 क्लस्टर गराएर 6 लोकल लेभलमा चाहिँ ओरिएन्टेसन कार्यक्रमहरू त्यहाँ सञ्चालन गर्यो। त्यसमा त्यो ओरिएन्टेसन कार्यक्रममा खास गरेर हाम्रो कन्जोसम गाउँपालिकाको उपप्रमुखज्यू र हाम्रो बागमती गाउँपालिकाको उपप्रमुखज्यूहरूले चाहिँ हामीहरू सँगसँगै त्यो 6 इभेन्टहरूमा गएर उहाँहरूले एउटा ओरिएन्टेसन फेसिलिटेसन गर्नुभयो। अनि अर्को भनेको लिडरसिपमा आउनको लागि चाहिँ सूचनाको हकको महत्त्व के छ त भन्ने दौरानमा चाहिँ उहाँहरूले आफ्नो अनुभव पनि सेयर गर्दै के महत्त्व छ भन्ने कुरा चाहिँ उहाँहरूले सेयर गर्नुभयो भने, अनि त्यसै गरेर फ्रिडम फोरमबाट विभिन्न इभेन्टमा सर म्याडमहरूले सम्भव भएसम्म हामीहरूलाई पनि एकम्प्यानी गर्नुभएको थियो र उहाँहरूले चाहिँ यो सूचनाको हक के हो, यसको हिस्टोरिकल ब्याकग्राउन्ड के थियो र नेपाल सरकारले गरेको संवैधानिक प्रावधान, त्यस्तै गरेर संस्थागत प्रावधान पनि के छ भन्ने कुरा चाहिँ उहाँहरूले गर्नुभयो भने कन्स्टिट्युसनल ब्याकग्राउन्डमा रहेर र यसको महत्त्व के छ र हाम्रो लोकल गभर्मेन्टमा चाहिँ हामी के कसरी जान सक्छौँ भन्ने कुरामा चाहिँ हामीले लोकल लेभलमा हामी डिस्ट्रिक्ट पार्टनर्सहरूले सेयर गरेर हामी 3 चाहिँ एउटा कम्बिनेसन टाइपमा चाहिँ हामीले 6 त्यस्तो लोकल लेभलको ओरिएन्टेसन इभेन्ट्सहरू गऱ्यौँ र फेरि त्यो सकाइसके पछाडि हामीले हाम्रो बागमती र कन्जोसम गाउँपालिकाको एउटा चाहिँ हाम्रो लोकल गभर्मेन्टमा रहनुभएको रिप्रेजेन्टेटिभ्सहरू खास गरेर वुमेन र मार्जिनलाइज कम्युनिटिजहरूबाट जो रिप्रेजेन्ट गरिरहनु भएको थियो, 2 गाउँपालिकाबाट चाहिँ प्रतिनिधिज्यूहरू आउनुभयो र त्यस्तै गरेर चाहिँ हामीलाई साथ दिइरहनु भएको थियो कन्जोसम र बागमती गाउँपालिकाको मेयर र उपमेयरज्यूहरूले पनि। र त्यस्तै गरेर अर्को हुनुहुन्थ्यो हाम्रो त्यहाँ हामीले सँगै काम गरिरहेको लोकल लेभलको सिएसओजहरू अथवा चाहिँ नागरिक समाज संस्थाहरू जो 61 नागरिक समाज संस्थाहरू हुनुहुन्छ कन्जोसम र बागमती गाउँपालिकामा, उहाँसँगकै सहकारीमा पनि हामीले काम गरिरहेको थियौँ। त्यहाँबाट हामीले रिप्रेजेन्टेटिभ्सहरू पनि बोलाएको थियो भनिसके पछाडि खास गरेर चलाउनेवालाहरू हुनुहुन्थ्यो त्यहाँ, जोसँग रिसोर्स थियो, अलिकति पावर पनि थियो र उहाँहरूले चाहिँ इन्फर्मेसन डिस्ट्रिब्युसन गर्नुपर्ने एउटा रेस्पोन्सिबिलिटी पनि थियो, किनभने सबैजना सार्वजनिक व्यक्तित्वहरू हुनुहुन्थ्यो त्यहाँनिर, म समाजको लागि केही गर्छु भनेर बसिरहनु भएको थियो र खास गरेर सार्वजनिक पद धारण गरेका व्यक्तित्वहरू हुनुहुन्थ्यो र अलिकति चाहिँ हामीले सिटिजनको तर्फबाट पनि बोलाएको थियो, त्यहाँ कोही नागरिकहरू पनि हुनुहुन्थ्यो। अनि त्यहाँनिर हामीले के गरेको थियो भन्दाखेरि दुईवटै गाउँपालिकाहरूले आफैले इन्फर्मेसन डिस्ट्रिब्युसन गर्दाखेरि खास गरेर नागरिकको सूचनाको हकलाई प्रवर्धन गर्नको लागि हाम्रो दुईवटै गाउँपालिकाहरूले के अभ्यासहरू गरिरहनु भएको छ त भन्ने कुरा हामीले डिस्ट्रिक्ट लेभलमा गरेको थियौँ। तर त्योभन्दा पनि बिचमा मैले थोरै भन्न छुटाएछु, दोस्रो लेभलमा चाहिँ हामीले दुईवटै गाउँपालिकामा हाम्रो रिसोर्स पर्सन दीपक श्रेष्ठ सर हुनुहुन्छ एकजना, उहाँले र हामी लगायत गएर चाहिँ खास गरेर फेसिलिटेटर चाहिँ उहाँ हुनुहुन्थ्यो, उहाँले दुईवटा गाउँपालिकामा कन्जोसम गाउँपालिकामा एफजिटी थियो भने यतापट्टि कि इन्फर्मेटिभ इन्टरभ्यूबाट चाहिँ उहाँहरूले खास गरेर चाहिँ तिनवटा कुरा चाहिँ हेर्नुभएको थियो। फर्स्टमा भनेको चाहिँ प्रोएक्टिभ डिस्क्लोजरको लागि हाम्रो लोकल गभर्मेन्टले के प्र्याक्टिस गरिरहेको छ, अनि अर्को भनेको इन्फर्मेसन डिसिमिनेसन मेकानिजम उसको के छ, अनि अर्को भनेको सिटिजनहरूको राइट टु इन्फर्मेसनलाई इन्स्योर गर्नको लागि के प्र्याक्टिस गरिरहनु भएको छ, च्यालेन्जेस के छ र फेरि सम्भाव्यता के छ त, अनि त्यसमा खास गरेर सुशासन परियोजनाले सहयोग गरिरहेको अथवा सुशासन परियोजना र हाम्रो दुईवटा गाउँपालिकाको सहकार्यमा विकास भइरहेको विभिन्न हाम्रो अनलाइन र अफलाइन प्लेटफर्म्सहरूलाई कतिसम्म चाहिँ बेस्ट युज गर्न सक्नु भएको छ कि छैन अथवा युज गर्न नसक्नुको कारण के छ र उहाँहरूको रिकमेन्डेसन सहित एउटा फाइन्डिङ्स चाहिँ उहाँले लिएर आउनु भएको थियो र त्यो फाइन्डिङ्सलाई हामीले डिस्ट्रिक्ट लेभलमा सेयर पनि गऱ्यौँ र त्यसको साथसाथै फेरि हाम्रो रिसोर्स पर्सनले खास गरेर आरटिआईमै जुन हिस्टोरिकल ब्याकग्राउन्डदेखि लिएर अहिलेको लिगल ब्याकग्राउन्ड अनि प्रोभिजन र फेरि हामीलाई च्यालेन्जेस के छ र फेरि गाउँपालिकाबाट आएको रेकमेन्डेसनलाई पनि सेयर गर्नुभएको थियो त्यहाँनिर। अनि त्यस पछाडि एक लेभलको ओरिएन्टेसन पनि भयो र लास्टमा हाम्रो गाउँपालिकाबाट आउनुभएको प्रतिनिधिहरू र हाम्रो नागरिक समाज संस्थाको प्रतिनिधिहरूबाट अब चाहिँ हामीले राइट टु इन्फर्मेसनलाई इन्स्योर गर्नको लागि इच एन्ड एभ्री सिटिजनको के गर्न सकिन्छ भनेर एउटा कमिटमेन्ट पनि उहाँहरूले जारी गर्नुभएको छ र अन्तिममा उहाँहरूको कमिटमेन्ट पेपर र एउटा रिपोर्टबाट हामीले हाम्रो वर्क सरी के भन्छ क्याम्पेनलाई कन्क्लुड गरेको थियो।
ललितपुरको अनुभव हामीले सुन्यौँ, अब यो कैलालीको राइट टु इन्फर्मेसन्स को इम्प्लिमेन्टेसनको अवस्थाको बारेमा चाहिँ प्रोसेसमा भन्दा पनि त्यहाँ पाउनुभएको फाइन्डिङ्सहरू र अवस्थाको बारेमा ठाकुरजीलाई अलिकति हाइलाइट गरिदिनु अनुरोध गर्छु।
सूचनाको हकको नेसनल क्याम्पेनको रूपमा चाहिँ हामीले एउटा छलफलमा सहभागी भएको छौँ, खास गरी हामी धनगढी र कैलाली गाउँपालिकामा यो क्याम्पेनलाई आरटिआई अर्थात् सूचनाको हक र प्रोएक्टिभ डिस्क्लोजर जसमा स्वस्फूर्त खुलासा भन्ने विषयमा हामीले जसरी क्याम्पेन गरेको थियौँ, जसरी अभियान सञ्चालन गरेको थियौँ, हामीले पनि यसलाई विभिन्न 5 चरणमा यसमा छलफल सञ्चालन गरेको थियौँ। यसमा चाहिँ खास गरी हामीले चाहिँ इन्ट्रेक्सन प्रोग्राम नागरिक सङ्घ संस्था र त्यहाँका जनप्रतिनिधिहरूसँग र त्यसै गरी चाहिँ हामी कैलालीका पत्रकारहरूसँग र त्यहाँका जनप्रतिनिधि खास गरी धनगढी उपमहानगरपालिका र कैलाली गाउँपालिकाका सूचना अधिकृत र जनप्रतिनिधिहरूसँग हामी छलफल चलाएको थियौँ यो सूचनाको हक र त्यहाँको इन्स्योरको लागि र त्यसै गरी हामी पिएसए अर्थात् रेडियो ब्रडकास्टिङ यस्तो खालको सञ्चालन गरेको थियौँ र विभिन्न बुक्सहरू यो खास गरी आरटिआईसँग रहेका पम्पलेटहरू यसरी हामीले सञ्चालन गरेको थियौँ र सँगै एउटा लिडरसिप ओरिएन्टेसन अर्थात् आरटिआई ओरिएन्टेसन जो हामी 17 इभेन्ट सञ्चालन गऱ्यौँ 2 स्थानीय तहमा मिलाएर टोटल्ली हामीले 23 इभेन्ट चाहिँ अभियानको रूपमा सञ्चालन गऱ्यौँ र खास गरी हामीले त्यो सञ्चालन गरिरहँदा के कुराहरू फाइन्डिङहरू भए भन्ने कुराहरूमा जब पत्रकारहरूसँग हामीले छलफल गरिरहँदा त्यहाँ स्थानीय तहमा अर्थात् चाहिँ त्यो क्षेत्रमा सूचनाको हकको लागि स्थानीय सरकारले विभिन्न प्रक्रियाहरू अप्नाएको कुराहरू जसलाई हामी सुशासन परियोजनाको सहयोगमा रहेको हामी डाटा पोर्टलको तर्फबाट जुन प्रोएक्टिभ डिस्क्लोजरको कुरा गर्छौँ त्यहाँ इभेन 14 किसिमको सूचनाहरू प्रोएक्टिभली चाहिँ डिस्क्लोज भएको कुराहरू त्यही रहेको छ र सूचनाहरू डिस्क्लोज भएको कुरा अर्थात् जानकारी नागरिकहरूमा रहेको कुराहरू रह्यो तर यति भनिरहँदा पनि केही कुराहरू फिडब्याक पनि आए अझै पनि जस्तै कुनै सूचनाहरू राम्रा सूचनाहरू बाहिर आउने कुराहरू छन् तर जुन सूचनाहरू अनियमितता हुने खालको हुन्छ अर्थात् त्यहाँ नेट खराब छ भने ती सूचना अझै पनि लुकाइने कुराहरू पनि पत्रकारहरूको बिचमा छलफल भएको कुरा त्यो एउटा निर्कोइलको कुरा रह्यो र नागरिकहरूको तर्फबाट स्थानीय सरकारले सूचनाहरू एकदम आफ्नो प्रयास जारी गरेको छ अर्थात् डाटा पोर्टल अनलाइन अफलाइनबाट चाहिँ सूचनाहरू दिइराखेको कुराहरू रहेको छ, तर अझै पनि नागरिकहरूमा डिजिटल साक्षरता चाहिँ अझै कमी छ जुन हुनुपर्ने, त्यो चाहिँ नभएको कारणले उहाँहरूले पाउने सूचनाहरू हामीले दिने जुन प्रयास गरिरहेका छौँ स्थानीय सरकार अर्थात् हामीले नागरिक समाज संस्थाहरू जो हामी प्रयासरत छौँ, त्यो कुरा अझै पनि हामीले उहाँहरूलाई इन्स्योर गर्न अझै स्पेस देखिन्छ भन्ने कुरा एउटा फाइन्डिङ रहेको छ। र अर्को कुरा, नागरिक आफै पनि आफ्नो अधिकार प्रति अर्थात् सूचनाको हक सुनिश्चित गर्नको लागि अझै पनि चासोको कमी छ कि भन्ने कुरा देखिन्छ, यो कुरा चाहिँ एउटा फाइन्डिङ रह्यो हाम्रो। र अर्को कुरा, स्थानीय सरकारको चाहिँ स्वस्फूर्त खुलासाको लागि एकदम प्रयास म अघि पनि राखेँ, तर डिजिटल साक्षरतामा अझै हामीले प्रयास गर्नुपर्छ भन्ने रह्यो। र जसरी हामी खुलट ठ्याङको अभ्यास गरिराखेको छौँ डिजिटल स्थानीय सरकार अर्थ चाहिँ गर्न गइराखेको छौँ भने यसलाई अझै हामीले विभिन्न लेभलमा इन्ट्रेक्सन अर्थात् जानकारी गराउन यसको फाइन्डिङ, जस्तै हाम्रो नागरिक समाजको अर्थात् सिटिजन भयो, पत्रकारहरू भए, स्थानीय जनप्रतिनिधिहरूको त्यो पोलिसी अर्थात् चाहिँ उहाँहरूको रणनीतिहरूको बिचमा इन्ट्रेक्सन हुन एकदम अझै हुनुपर्छ भन्ने कुरा एउटा फाइन्डिङ चाहिँ रह्यो।
र टुकिसन सुनकोशी सिन्धुपाल्चोक 12 विषय र सुनकोशी गाउँपालिकामा यो कार्यक्रम सञ्चालित छ, र त्यस कार्यक्रममा त्यसको नेतृत्व गरिराख्नुहुने हाम्रो सम्झना प्याकुरेल आमन्त्रण गर्दछु।
मेरो नाम सम्झना प्याकुरे, सुशासनको इम्प्लिमेन्टिङ पार्टनरको रूपमा टुकी एसोसिएसन सुनकोशीले सुशासन परियोजनालाई सिन्धुपाल्चोक डिस्ट्रिक्टमा इम्प्लिमेन्ट गरिरहेछौँ, र त्यसमा म जिल्ला कार्यक्रम संयोजकको रूपमा काम गरिरहेको छु। र हाम्रो आरटिआईलाई एउटा थिम मानेर काम गरिरहेको थियौँ हामी सबै एउटा जिल्लाहरूले, र हामीले पनि सुनकोशी र 12 विषय नगरपालिका दुईवटामा काम गऱ्यौँ, र यही धेरैवटा कुराहरू चाहिँ जस्तो एउटै खाले इभेन्ट भएको भएर धेरै कुरा सिमिलर पनि छ। र खालि फाइन्डिङ्समा कुरा गर्नुपर्दाखेरि एउटा लेभलको चाहिँ इन्ट्राक्सन जस्तो जनप्रतिनिधिहरू र कर्मचारीहरूसँग गर्दा कतिपय केसमा चाहिँ जनप्रतिनिधिहरूमा जस्तो वडा सदस्यहरू हुनुहुन्छ, उहाँहरू आफै नै एउटा हाम्रो सूचनाको हक छ भन्ने कुरा उहाँहरू आफैलाई नै थाहा नभएको एउटा सिनारियो जुन देखेको छ त्यो पनि एउटा फाइन्डिङ्स हो जस्तो लाग्छ। किनभने सूचना लिन पाइन्छ, सबै सूचना चाहिँ हामीलाई दिनु मिल्छ भन्ने कुरा उहाँहरू आफैलाई पनि थाहा थिएन त्यो कुरा एउटा, र जस्तो 20 सूचनाहरू प्रोएक्टिभ डिस्क्लोजर गर्नुपर्ने कुराहरू छ त्यो कुरा पनि जनप्रतिनिधि आफै पनि त्यसमा चाहिँ अनभिज्ञ रहेको एउटा फाइन्डिङ चाहिँ हामीले पाथ्यौँ। र त्यसमा अर्को एउटा मुख्य समस्या भनेको पनि जुन सूचना अधिकारी तोकिनुपर्ने कुरा छ, त्यसमा सूचना अधिकारी चाहिँ एकजनालाई तोक्यो अनि उहाँ स्थायी रूपमा त्यो पालिकामा नरहिरहने भएको भएर उहाँ गइसकेपछि फेरि सूचना अधिकारी कसलाई दिने त भन्ने कुरा एउटा त्यसमा समस्या। र त्यो सँगसँगै अर्को अलिकति कार्यालय प्रमुखकै हातमा चाहिँ धेरै सूचनाहरू उहाँको कन्ट्रोलमा भइरहेको जस्तो एउटा पनि हामीले चाहिँ हाम्रो फाइन्डिङ्सबाट पायौँ। यो सूचना चाहिँ सूचना अधिकारीलाई दिनुपर्छ र यो चाहिँ उहाँको थ्रुबाट बाहिर जानुपर्छ भन्ने जुन हिसाबको छ त्यो चाहिँ धेरै नपाइने, खालि प्रमुखले चाहिँ आफूले अलिकति सूचना राखिराखेको जस्तो र सूचना अधिकारीसँग सोध्न जाँदाखेरि सूचनाहरू नभएको, र अर्को भन्दा उहाँको आफ्नो जिम्मेवारी छुट्टै हुने र सूचना अधिकारी एज अ पार्टमा दिएको भएर उहाँले त्यसमा सबै ध्यान दिने टाइम पनि नहुने एउटा खाले फाइन्डिङ चाहिँ हामीले देख्यौँ। र अर्को मुख्य गरेर सधैँभरि जस्तो पहिल्यैदेखि भनिरहेको कुरा हो टाठा बाठा नै चाहिँ सूचनाको मालिक भन्ने जुन छ, र त्यस सन्दर्भमा चाहिँ धेरैवटा कामहरू भइरहेछ, धेरै क्याम्पेनिङ प्रोग्रामहरू भइरहेछ, हरेक जे भए पनि अहिलेसम्म पनि हेर्दाखेरि चाहिँ अलिकति जान्ने बुझ्ने मान्छे जो टाढा बाटा छ उहाँहरूकै कन्ट्रोलमा सूचना हुने, उहाँहरू नै जस्तो नगरपालिका गाउँपालिका आइराख्ने, अब पालिकाले अथवा स्थानीय सरकारले चाहिँ त्यसलाई प्रोएक्टिभ रूपमा डिस्क्लोज नगरेपछि त जो त्यहाँ आउँछ उसकै पहुँचमा सूचना हुने, र उहाँहरू जस्तो समुदायमा गएर पनि आफ्नो फाइदा हेरेर मात्रै त्यसलाई चाहिँ डिस्क्लोज गराउने बाहिर ल्याउने हिसाबको चाहिँ एउटा ट्रेन्ड देखिरहेछ। र कतिपय केसेसमा चाहिँ जस्तो हामी समुदाय स्तरमा विभिन्न नागरिक समाजहरूसँग पुग्दाखेरि चाहिँ उहाँहरूले के पनि सेयर गर्नुभएको थियो भने हामीले चाहिँ कतिचोटि निवेदनै दियौँ तर पनि सूचना पाउन सकेनौँ, अब त्यो चाहिँ त्योभन्दा नेक्स्ट स्टेपमा त हामी गएनौँ तर निवेदनै दिइसक्दा पनि पाइएन, यो लुकाउने ट्रेन्ड चाहिँ एकदम धेरै नै छ भन्ने हिसाबको कुरा पनि गर्नुभएको थियो। र यस्तै नै फाइन्डिङ्सहरू हो जो हामीले देखेको चाहिँ कतिपय केसमा एउटा चाहिँ जनप्रतिनिधिहरू अनभिज्ञ हुने र पालिकाले त्यसलाई बाहिर ल्याउन नचाहने भयो भने अर्को भनेको जुन डिजिटल साक्षरताको कुराहरू नभएको भएर पनि वेबसाइटहरूमा राखेको सूचना खासै देख्न नसक्ने र दिइसकेको सूचनामा पनि नागरिकहरू चाहिँ एक दुईचोटि आइसकेपछि सूचना नपाउने भएपछि अब पाइँदैन भन्ने हिसाबले अलिकति हेजिटेट फिल गर्ने, गएर लिएर के गर्ने पाइँदैन भन्ने खाले एउटा कन्सेप्ट चाहिँ उहाँहरूसँग बसिसकेको छ भन्ने एउटा फाइन्डिङ चाहिँ हामीले जुन डिस्ट्रिक्ट लेभलमा जति पनि क्याम्पेनिङ प्रोग्रामहरू गऱ्यो 5-6 त्यो सबैबाट चाहिँ यही कुराहरू चाहिँ हाम्रो फाइन्डिङको रूपमा आयो।
थ्याङ्क यू सम्झना। देशभरिकै एउटा सूचनाको हकको कार्यान्वयनको एउटा समग्र चित्र मलाई लाग्छ सिन्धुपाल्चोकको त्यो क्याम्पेनबाट पनि आएको छ जस्तो मैले महसुस गरेँ र त्यो फाइन्डिङको लागि धन्यवाद। अब सूचनाको हकलाई लक्षित वर्गको महिला र पिछडिएको समुदायको स्थानीय सरकारका पोलिसी निर्माणको प्रक्रियाहरूमा, योजना निर्माणको प्रक्रियाहरूमा, बजेटको कार्यान्वयनको प्रक्रियाहरूमा सहभागिताको सन्दर्भलाई जोडेर चाहिँ विशेष क्याम्पेन अछाम जिल्लामा भएको मैले पाएँ। बेसिकली राइट टु इन्फर्मेसनको नलेज भन्दा पनि पार्टिसिपेसनलाई कसरी बढाउने, सहभागितालाई कसरी बढाउने र सहभागिता बढाउनको लागि सूचनाले गर्ने मद्दत, त्यसले पुर्याउने सहयोगलाई जोडेर रतनजीले यो मालिका विकास संस्थाले क्याम्पेन गरेको जस्तो मैले यसो फाइन्डिङ्सहरू हेर्दा हेरेका थिएँ। यो सन्दर्भमा चाहिँ उहाँले अहिले गर्नुभएको यो सूचनाको हकको त्यो अभियान र त्यो विषय कसरी देखा पर्यो अलिकति त्यहाँको अनुभव राख्दिनँ। म रतन रावलजीलाई अनुरोध गर्छु।
अछाम जिल्लामा हामीले यो सुशासन परियोजना सञ्चालनको चरणदेखि लिएर लक्षित वर्ग चाहिँ अर्थपूर्ण सहभागितामा केन्द्र र विभिन्न चरणका छलफलहरू गरिरहेका थियौँ र चाहिँ नागरिक समाज संस्थाहरू जससँग हामी छापेपोखरा नगरपालिका र बानीगढी जयगढ गाउँपालिकामा चाहिँ हामी कार्यक्रम गर्ने गरिरहेका छौँ। विशेष गरी उनीहरूको चाहिँ क्षमता विकासका सन्दर्भमा पनि यो मिनिङफुल पार्टिसिपेसन कुरालाई चाहिँ हामी बढीभन्दा बढी जोड दिएर काम गरिरहेका छौँ र हामीले अहिले विशेष गरी यो अभियानको सन्दर्भमा साफेगर नगरपालिका र बानीगढी जगर गाउँपालिकामा विभिन्न चरणमा चाहिँ हामीले विभिन्न खालका कार्यक्रमहरू चाहिँ गऱ्यौँ। हामीले 18-20 हामी इभेन्टहरू सञ्चालन गऱ्यौँ वडा स्तरमा र समूह स्तरमा सफल गऱ्यौँ। त्यति मात्र नभएर जिल्लामा प्रतिनिधित्व गराउने विभिन्न नागरिक समाज संस्थाका प्रतिनिधिहरू, अगुवाहरू, राजनीतिक दल लेखि लिएर विभिन्न कानुन व्यवसायीहरूसँग पनि चाहिँ हामीले त्यो विषयमा आफ्नो अभिमत मागेका थियौँ। हामीले के गर्दा चाहिँ यो विषयलाई चाहिँ राम्रो पार्न सकिन्छ होला, खास गरी महिला तथा सीमान्त वर्ग समुदायको अर्थपूर्ण सहभागितालाई सुनिश्चित गर्न सकिन्छ होला भनेर हामीले त्यो विषयमा छलफल गरेका थियौँ र सँगै हामीले चाहिँ सूचनाको हकलाई यसमा कसरी चाहिँ निरन्तर दिन सकिन्छ भन्ने विषय पनि छलफल गरेका थियौँ र बानीगढी जयगढ गाउँपालिका र साफेगर नगरपालिकामा हामीले समग्र रूपमा स्थानीय सरकार र नागरिक समाज संस्थासँग चाहिँ कोअर्डिनेसन गरेर काम गरेका छौँ र त्यो विषयलाई अगाडि चाहिँ बढाउनको निमित्त छलफल गरेका छौँ। यसो हेर्दाखेरि सूचनाको हकलाई कार्यान्वयन गर्ने सन्दर्भमा बानीगढी जयगढ गाउँपालिका र साफेगर नगरपालिका दुईटैले चाहिँ साप्ताहिक रूपमा विभिन्न चाहिँ एफएम रेडियो मार्फत चाहिँ आफ्ना चाहिँ सामाजिक सञ्जाल मार्फत चाहिँ आफूले गरेका विभिन्न कामको बारेमा निर्णयहरूको बारेमा चाहिँ जानकारी दिने गरेको नियमित गरिराख्नु भएको छ। राम्रो पक्षको विषयमा चाहिँ म जानकारी गर्न चाहन्छु र त्यस पछाडि उहाँले चाहिँ त्यति गरिसके पछाडि पनि आफूले गरेका र सबै कुराहरू चाहिँ एजेन्डा सेयर गर्ने र आफूसँग भएका पोलिसी कुराहरू चाहिँ ऐनको कुराहरू, बजेटको कुराहरू चाहिँ, नीतिका कुराहरू नागरिकलाई चाहिँ जानकारी गर्ने र बढीभन्दा बढी यो नागरिकसँग चाहिँ अन्तर्सम्वाद गर्ने हिसाबमा चाहिँ स्थानीय सरकार लागिराख्नु भएको चाहिँ पाइएको छ सकारात्मक रूपमा लिने हो भने। तर अझै पनि ग्याप के देखिन्छ भन्नुहुन्छ भने स्थानीय सरकारले त्यो खालको चाहिँ सक्रियता देखाउँदै पनि वास्तविक महिला तथा सीमान्ती वर्ग समाज त्यो मसिन तरिकाले चाहिँ पुग्न सकिरहेको छैन र उहाँले त्यसलाई चाहिँ बुझिराख्नु भएको छैन, त्यसलाई ग्रहण गरिराख्नु भएको छैन भन्ने खालको कुरो चाहिँ आइरहेको छ। र अहिले खास गरी हाम्रो संविधानले व्यवस्था गरेको समावेशताको सिद्धान्तको आधारमा जति महिलाको चाहिँ 33% सहभागिता हुने भन्ने खालको विषय छ, उपचार समितिको निर्माणदेखि लिएर योजना तजुमा प्रक्रियाको कुराहरूसम्ममा र चाहिँ अन्य विभिन्न तहमा छ, तर त्यो चाहिँ अर्थपूर्ण सहभागिता हुन सकिरहेको छैन भन्ने खालको त्यहाँ चाहिँ पाइएको छ। विशेष गरी मानौँ उहाँको चाहिँ भौतिक उपस्थित त हुन्छ तर चाहिँ खास गरी चाहिँ यो डिसिजन मेकिङ प्रोसेसमा चाहिँ उहाँको मिनिङफुल चाहिँ भोइस उहाँको चाहिँ त्यहाँ चाहिँ उठ्न सकिरहेको छैन, जान सकिरहेको छैन, त्यसकारण उहाँ बढीभन्दा बढी लक्षित हुन सकिरहेको छैन भन्ने खालको त्यसमा देखिन आएको छ। र अब के गर्न सकिन्छ त भन्ने सन्दर्भमा चाहिँ लिँदाखेरि खास गरी राज्यको चाहिँ जुन लैस नीति छ, लैङ्गिक समानता तथा सामाजिक समावेशकरण नीति छ, त्यो अनुरूप स्थानीय सरकार अहिले आफैमा स्वयं त सरकार भएको कारणले गर्दा आफ्नो एक खालको चाहिँ लैस नीति बनाएर कम्तीमा महिला तथा पछाडि पारेको वर्ग समुदायलाई कसरी समेट्न सकिन्छ र उहाँलाई को चाहिँ मिनिङफुल पार्टीलाई कसरी चाहिँ सुट गर्न सकिन्छ भन्ने विषय किटान गऱ्यो भने पछाडि एक खाले अर्थ लिन सक्छ भन्ने खालको विषय छ। जस्तो हामीले मानौँ अहिले चाहिँ प्लानिङ प्रोसेसमा चाहिँ जति पनि हामीले पछाडि पारेका तथा महिला तथा विपन्न समुदायको सहभागिता सुनिश्चित गर्ने भनेर भनेको छ, त्यो हिसाबमा चाहिँ सहभागिता भएको देखिँदैन र मानौँ वडा स्तरमादेखि टोल र बस्तीसम्मै चाहिँ प्लानिङ प्रोसेसको कुरालाई उठाउँदाखेरि खालि पदाधिकारीज्यूहरूले बसेर निर्णय गरेर चाहिँ वडाबाट पठाउने मात्रै चलन भएको रहेछ। त्यस कारण चाहिँ युनिफर्ड पासमा यहाँ छैन, हो भेलाको रूपमा जस्तो हामी प्लानिङ प्रोसेसको स्टेप 3 र 4 जुन टोल बसी स्तरमा नागरिकहरूको सहभागिता सुनि गर्नुपर्छ भन्ने खालको कुरो छ, यसलाई बढीभन्दा बढी अझ तल तहमा लैजानु पर्ने स्थानीय सरकारले चाहिँ आवश्यकता देखिन्छ र नागरिकका बढीभन्दा बढी सहभागलाई चाहिँ त्यसलाई अझ न बढी चाहिँ जानकारी दिनुपर्ने भन्ने देखिन्छ। र सँगै सूचनाको कुरा जोड्ने हो भने सुशासन डेटा पोर्टल लगायत अरू विविध क्षेत्रबाट सूचना नागरिकलाई दिएको छ गएको छ र उहाँले अनलाइन मात्र होइन अफलाइन प्रविधिको पनि विकास गर्नुभएको छ, अफलाइन माध्यम पनि उहाँले सूचना पाउनुभएको छ, तर त्यो सबै नागरिकको एक्सेस छैन र सबैले त्यसलाई पाउँ भएकोमा छैन र हेर्न सके स्थिति छैन। खास गरी चाहिँ हामी सुरुदेखि भन्दैका छौँ डिजिटल लिटरेसीको चाहिँ कमी छ र स्थानीय तहमा स्थानीय सरकारले यो डिजिटल साक्षरताको अभियानलाई पनि चाहिँ अगाडि बढाएको खण्डमा यो कुरा चाहिँ सुनिश्चित गर्न सकिने अवस्था छ र अझ बढीभन्दा बढी खास गरी चाहिँ जनप्रतिनिधिको हकमा भन्ने भने पछाडि क्षमता विकासका काम बढी त देखिनु पर्नेछ। जस्तो समावेशको कुरा अर्थपूर्ण सहभागिता कुरा त जोडेको छ तर कसरी गर्ने के गर्ने भन्ने खालको विषयमा चाहिँ खास त्यो खालको चाहिँ ज्ञान सिप र नभएको कारणले गर्दा उहाँहरू चाहिँ त्यहाँ गए पनि चाहिँ के कुरा राख्ने भन्ने खालको दुविधा भएको कारणले गर्दा स्थानीय सरकारको आफ्नै पनि कार्यक्रममा ती जनप्रतिनिधिदेखि लगाएर चाहिँ मलाई तथा सीमान्ती वर्गलाई कसरी अगाडि ल्याउने भन्ने खालको कार्यक्रम बन्नुपर्छ र लागाउनुपर्छ र त्योसम्म लगाउनुपर्छ भन्ने खालको कुरो हाम्रो अभियानमा देखेको छ।
धन्यवाद छ रतनजी। सूचना पनि छ, सूचना पनि दिइरहेको छ, प्रविधिको उपलब्धता पनि छ, तर अझै मसिनो गरी जहाँ पुग्नुपर्ने त्यहाँ पुग्न हामी बाँकी छ, सकिरहेका छैनौँ र सहभागितालाई अझै मिनिङफुल बनाउनलाई अरू धेरै इन्टरभेन्सनहरू पनि सँगसँगै लानुपर्छ भन्ने जुन यहाँ उहाँको जो सेयरिङ आयो म धन्यवाद दिन चाहन्छु रतनजी। अब डणेलधुरा र त्यहाँ यो क्याम्पेनको नेतृत्व गरिराख्ने हाम्रो मेनकाजीलाई त्यहाँको अभियानका सिकाइहरूका लागि म अनुरोध गर्छु।
म मेनका साई डडेलधुरा जिल्ला ग्रामीण वातावरण विकास केन्द्रमा सुशासन परियोजना अन्तर्गत जिल्ला संयोजकको रूपमा काम गरिराखेको छु। हामीले जुन सुशासन कार्यक्रम अन्तर्गत हामीले स्थानीय सरकार र नागरिकलाई जोड्नको लागि पुलको माध्यमको रूपमा हामीले काम गरिराखेका छौँ र त्यो हिसाबले पुरा गर्दाखेरि हामीले नितान्त हाम्रो प्रोग्राम टुल र टेक्नोलोजी मार्फत चाहिँ काम गर्ने भएको हुनाले नागरिकलाई चाहिँ कसरी स्थानीय सरकारले प्रवाह गर्ने सूचना र सेवालाई चाहिँ कसरी बढीभन्दा बढी नागरिकसम्म चाहिँ पुगेको छ भन्ने हिसाबले हामीले आरटिआई हिसाबले त्यो पनि हेरेका थियौँ। हामीले दुईवटा थिमलाई चाहिँ सेलेक्सन गरेका थियौँ, एउटा चाहिँ सूचनामा सीमान्तकृत वर्गको सहभागिता कस्तो छ भन्ने विषयलाई पनि हेरेका थियौँ भने अर्को नेतृत्व निर्णय प्रक्रियामा चाहिँ सीमान्तकृत वर्गको सहभागिता कस्तो छ भनेर दुईवटा थिममा चाहिँ हामीले एडभोकेसी गरेका थियौँ। हामीले कम्युनिटी लेभलदेखि डिस्ट्रिक्ट लेभलसम्मको अब इभेन्टको हिसाबले गर्ने भने हामीले विभिन्न 25 इभेन्ट चाहिँ हामीले गरेका थियौँ। प्रोसेसको हिसाबले कुरा गर्दाखेरि सर्ट प्रोसेस चाहिँ मैले यहाँ राख्ने अनुमति चाहेँ। हामीले स्थानीय सरकार र नागरिकसँग त हाम्रो निरन्तर साक्षरता कार्यक्रम रहेकै हुन्छ, संवाद कार्यक्रम रहेकै हुन्छ। त्यसमा चाहिँ निजी क्षेत्र भयो, त्यसै गरी त्यहाँ रहेका निजी क्षेत्रहरूसँग पनि हामीले त्यो किसिमको राखेका थियौँ। जस्तै साँच्चीकै अहिले हामीले सीमान्तकृत वर्गलाई चाहिँ हाम्रो लक्षित वर्ग भनेकै यो कार्यक्रमको चाहिँ सीमान्तकृत वर्ग भनेर लिएका छौँ। सीमान्त वर्गको हिसाबले हेर्दाखेरि सूचनाको कुरा गर्दाखेरि कसरी पाइराख्नु भएको छ त उहाँहरूले सूचना भनेर हामीले केही सर्टेन चेकलिस्टहरू बनाएका थियौँ र त्यो कुरा हेर्दाखेरि भएको व्यवस्था के छ, व्यवस्था के हो संविधान तह र उहाँहरूले त्यो सूचना कसरी लिइराख्नु भएको छ र समस्या के छन्, त्यो सूचना नपाउनुको पछाडि सीमान्तकृत वर्गका समस्याहरू के छन् र अब के गर्न सकिन्छ भनेर हामीले 4 क्वेश्चनहरू बनाएर हामीले त्यसरी डिस्कसन गरेका थियौँ र त्यसबाट के आएको थियो भने सीमान्त नितान्त त्यो हाम्रो जुन एडभोकेसी क्याम्पेन गर्दाखेरि हाम्रो स्थानीय सरकारको त छँदै हुनुहुन्थ्यो र जोसँग हामीले त्यो किसिमको एपजिडी केआइआई गऱ्यौँ उहाँहरू सबै क्षेत्रको प्रतिनिधित्व गर्ने गरेर हामीले त्यो एडभोकेसी क्याम्पेन गरेका थियौँ र त्यसमा नितान्त महिलाहरूले बोल्नुभएको थियो। त्यहाँ इभन स्थानीय सरकारका जनप्रतिनिधि विशेषतः हाम्रो सीमान्तकृत वर्गको महिलाहरू हुनुहुन्थ्यो, उहाँबाट के कुरा आइरहेको थियो भनेपछि हामीले अरूलाई चाहिँ सूचनाको कुरा गरिराख्दाखेरि हामीले त्यो सूचनालाई त्यो इन्फर्म चाहिँ हामीलाई नै हुँदैन भन्ने कुरा चाहिँ उहाँहरूबाट आइरहेको थियो र हामीलाई त्यो कुराहरू हामी नेतृत्व गरिराख्दाखेरि अरूले त्यो सूचना पाउनुपर्छ भनेर अरूको राइटको बारेमा हामीले लबिङ गर्दाखेरि हामीले साँच्चीकै त्यो सूचना हामीले नै पाइरहेको छैनौँ भन्ने कुरा उहाँहरूबाट आइरहेको थियो र अब के हुनसक्छ त भन्दाखेरि त्यो कुरा चाहिँ साँच्चीकै हामीहरूलाई पनि यदि हाम्रो लागि चाहिँ यदि हाम्रो जुन संविधान तहत व्यवस्था गर्यो महिला तथा सीमान्तकृत वर्गलाई यो पोजिसनमा ल्याएपछि त्यो कुराको जानकारी चाहिँ हामीलाई पनि हुनुपर्थ्यो र हामीले त्यो किसिमको जानकारी चाहिँ समुदायमा गर्थ्यौँ। तर समुदायमा भन्दाखेरि एउटा वडा सदस्यको हिसाबले म दलित महिलाको हिसाबले मलाई चाहिँ त्यहाँको समुदायको महिलाले सोधिराख्दाखेरि के छ कस्तो छ भन्दाखेरि मैले बताउन नसक्ने चाहिँ सिचुएसन छ भनेर एउटा जनप्रतिनिधि महिलाले भन्दाखेरि हामी डब्लुएमजीलाई हेरौँ उहाँहरूले त सूचना पाउने परेकै कुरा तर हो अहिले हामीले दुईवटा स्थानीय सरकारमा काम गरिराख्दाखेरि डडेलधुराको कन्टेक्समा अमर गरिन
नवदुर्गामा उहाँहरूले आफ्नो डाटा पोर्टल र अफलाइन चाहिँ एकदमै रेगुलर प्रयोग गरिराख्नु भएको छ र त्यसको प्रचार प्रसार पनि भइरहेको छ। हामी यद्यपि लागि पनि रहेछौँ त्यो बढी नागरिकमा पुर्याउनको लागि, उहाँहरूले जस्तै प्रोएक्टिभ डिस्क्लोजरको कुरा गर्दाखेरि उहाँहरूले गर्नुभएको छ, प्रोएक्टिभ डिस्क्लोजरको कुरा गर्दाखेरि 15-16 सूचना उहाँहरूको डेटा पोर्टल र अफलाइनबाट मोबाइल एप्लिकेसनबाट गइरहेको छ। तर साँच्चीकै त्यहाँमा पहुँचको कुरा गर्दाखेरि हामी नितान्त म डब्ल्युएमजीलाई जोड्छु, त्यहाँनिर सीमान्तगिरी वर्गलाई जोड्दाखेरि जनप्रतिनिधिले त हामीले पाएन भन्ने त्यो किसिमको महसुस, जस्तो डिजिटल साक्षरताको कुरा हाम्रो सरहरूले अगाडि ल्याइसक्नु भएको छ, त्यसले गर्दाखेरि नितान्त उहाँहरूले आफ्नो नाम पनि लेख्न नसक्ने एउटा महिलाले एउटा दलितको त्यहाँ प्रतिनिधित्व हुँदाखेरि उहाँहरूले त्यो कुरालाई चाहिँ कसरी गर्न सक्छौँ र भोलिको दिनमा चाहिँ जस्तै त्यो कुरालाई चाहिँ हामीलाई पनि त्यो कुरालाई त्यो हिसाबले बुझाउनुपर्छ र हामीले त्यो किसिमले चाहिँ नागरिकलाई चाहिँ जानकारी दिनुपर्छ भन्ने कुरा त्यो किसिमको समीक्षा भयो। र पत्रकारसँग पनि छलफल गर्दाखेरि पत्रकारले नै त्यहाँ के किसिमको कुरा गर्नुभएको थियो भने चाहिँ हाम्रो पहुँचमा त छैन, हामीले त सूचना निवेदन दिएपछि हामी प्रक्रियामा जाँदाखेरि त हामीले पाएको छैनौँ भने नागरिकले पाउँछन्, एउटा सामान्य महिलाले र दलितले पाउँछन् भन्ने कुरा हामी सुनिश्चित गर्न सक्दैनौँ। र अबको सोल्युसन भनेको के हुनसक्छ भनेर हाम्रो कन्क्लुजनमा चाहिँ के निस्केको थियो भने चाहिँ अब चाहिँ स्थानीय सरकारले जति उहाँहरूले आफ्नो डाटा पोर्टलबाट दिने सूचना डिसिमिनेट गर्ने इन्फर्मेसन भयो त्यसरी अफलाइनबाट गर्ने कुरा जनप्रतिनिधिलाई पनि हुन पर्यो त्यसको बारेमा, जस्तै उहाँहरूले पढ्न सक्नुहुन्न भने चाहिँ अडियो म्यासेजकै कुरा पनि त्यो पनि प्रयोग गरिराख्नुपर्छ, त्यो मार्फत हुन्छ कि उहाँहरूलाई भनेर हुन्छ कि त्यो पढ्ने मेटेरियल नभएर पनि त्यसरी सम्झाउने। र अनि उहाँले पनि आफ्नो डाटा पोर्टललाई त्यहाँ मेन के कुरा उठेको थियो भने डाटा पोर्टललाई र वेबसाइटलाई चाहिँ स्थानीय सरकारले चाहिँ टाइममा अपडेटको कुरा र टाइममा सूचना दिने कुरा गर्नुपर्छ र अबको दिनमा भन्ने कुरा आएको थियो। हामीले दुईवटा थिममा चाहिँ गरेको हुनाले अब नेतृत्वको कुरा र निर्णय प्रक्रियामा के छ त डब्ल्युएमजीको भन्ने त्यो क्षेत्रबाट हेर्दाखेरि चाहिँ उहाँहरूले के कुरा गरिराख्नु भएको थियो भने साँच्चीकै हामीले संविधान त व्यवस्था भयौँ हामीहरू आयौँ, तर साँच्चीकै निर्णयको कुरा गर्दाखेरि हाम्रो त्यहाँ नितान्त पहुँच छैन भने स्थानीय जनप्रतिनिधिबाट आएको छ र उपभोक्ता समितिका विभिन्न तहहरूको समितिहरूको कुरा गर्दाखेरि एउटा 33% कुरा गर्दाखेरि साँच्चीकै यदि हामीले गएर मसिनो ठाउँबाट हेर्ने हो भने 33% कार्यान्वयन भएको देखिँदैन, यदि छ भने पनि उनको त्यो नामको हिसाबमा छ, उनले त्यो राखेको कुरालाई पनि अभ्यासमा पनि छैन र उनले त्यो राखेको कुरालाई सुनवाई पनि गर्न सकिँदैन र इन्फर्मेसनको हिसाबले पनि उहाँहरूलाई त्यो किसिमको जानकारी हुँदैन भन्ने कुरा त्यस्तो किसिमको आएको छ। र हाम्रो अर्को चाहिँ मेरो रिक्वेस्ट चाहिँ हामीले नितान्त त्यो एडभोकेसी गर्दाखेरि सहभागीबाट आएको एकदमै महिलाहरूको सहभागिता बढी थियो, त्यहाँ दलितहरूको सहभागिता बढी थियो, उहाँहरूले भनेको कुरालाई चाहिँ हामीले एउटा शब्द पनि नघटाई उहाँहरूको भनेको शब्द त्यो प्रेजेन्टेसन स्लाइडमा राखेको थिएँ, त्यो सबै आइदिएको भए अझै राम्रो हुन्छ भन्ने चाहिँ हाम्रो टिमको चाहिँ अपेक्षा थियो।
अब म बझाङमा पुग्न चाहन्छु। बझाङको जय पृथ्वी नगरपालिका र मास्टा गाउँपालिकामा यो अभियान सारा नेपालले चलाइरहेको छ। अलिकति भेराइटिज हामीले देख्यौँ, ललितपुरको, धनगढीको, सिन्धुपाल्चोकको मोर फोकस इन राइट टु इन्फर्मेसन, आछाम र डडेलधुराको हाम्रो मोर फोकस इन पार्टिसिपेसन, तर त्यसमा पछाडि राइट टु इन्फर्मेसनले त्यसलाई कन्ट्रिब्युट गर्ने कुरा। बझाङको प्र्याक्टिसमा चाहिँ प्यारलल्ली दुइटैमा उहाँहरूले फोकस किसिमको प्रोग्रामहरू अलिक गरेको जस्तो देखियो, त्यो एक्सपिरियन्स डम्बरजीले यहाँ हामीलाई सुनाउनु हुनेहुन्छ। सहारा नेपालको डम्बर सुनार जी।
म डम्बर सुनार, बझाङ जिल्ला सहारा नेपालमा सुशासन परियोजनाको लागि जिल्ला परियोजना संयोजकको रूपमा काम गरिरहेको छु। यस सुशासन परियोजना अन्तर्गत हामीले जय पृथ्वी नगरपालिका र मस्टा गाउँपालिकामा विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको कुरा यहाँहरूलाई अवगत नै भइसक्यो र यी विविध क्रियाकलापहरूमध्ये एउटा हाम्रो यो महिला तथा सीमान्तकृत समुदायको स्थानीय सरकारमा अर्थपूर्ण सहभागिताको अभ्यास के कस्तो भइरहेको छ र त्यहाँ महिला तथा सीमान्तकृत समुदायको सूचनाको पहुँचको अवस्था पनि के छ भन्ने कुरामा हामीले विभिन्न चरणहरूमा चाहिँ छलफल गरेका थियौँ। त्यो प्रक्रिया लगभग सबै सरहरूसँग मिल्दोजुल्दो नै छ, त्यो म त्यसलाई रिपिट गर्न चाहँदैन। यो एडभोकेसी हामीले विभिन्न तहमा गर्दै गर्दा हामीले चाहिँ पत्ता लगाएका फाइन्डिङ गरेका कुराहरूमा त यहाँसँग सेयर गर्ने अनुमति चाहे। सर्वप्रथम त यो सहभागिताको पक्षलाई जोड्दाखेरि मस्टा गाउँपालिका र जय पृथ्वी नगरपालिका जहाँ हाम्रो कार्यक्षेत्र हो त्यहाँ पब्लिकको त्यो नागरिकको चासोका विषयहरूमा निर्णय गर्नुपर्छ। ती निर्णय गर्ने प्रक्रियामा सबभन्दा पहिला नागरिकहरूसँग नै छलफल गरेर त्यसपछि आफ्नो कार्यपालिकाको बैठकमा लैजाने एकदमै राम्रो अभ्यास हामीले चाहिँ पाएका छौँ। 3 वर्षदेखि यता हामीले चाहिँ यो राम्रो अभ्यास भएको पाएका छौँ र यदि हुँदाहुँदै पनि ती निर्णय प्रक्रियाहरूमा कुनै सार्वजनिक विषयको कुराहरूमा निर्णय गर्दाखेरि कतै समाजका अगुवाहरूको मात्रै नागरिक सहभागिता चाहिँ भयो, तर जुन हाम्रो फोकस हो, जो हामीले चाहिँ फोकस गर्नुपर्ने हो हाम्रो प्रोजेक्ट एङ्गलबाट या राज्यकै एङ्गलबाट पनि जुन फोकस ग्रुप हो त्यसलाई अझै हामीले चाहिँ इन्क्लुड गर्न सकिरहेको अवस्था भेटिँदैन हामीले पाएका छौँ। अनि त्यस्तै अब सूचनाकै कुरालाई लिँदै गर्दाखेरि पनि हुँदा यो हामीले विभिन्न मैले अघि भने विभिन्न तहमा हामीले छलफल गरेका थियौँ पत्रकारहरूसँग को छलफलमा चाहिँ के कुरा आएको थियो भने पत्रकार जिल्लाको जिल्लाकै कन्टेस्टमा पनि हुनसक्छ एक वर्ष भइसक्दा पनि हामीले चाहिँ सूचना पाएका छैनौँ भन्ने एउटा फाइन्डिङ हाम्रो एउटा कार्यपत्र तयार गर्ने जिम्मा पनि पत्रकारलाई नै दिएका थियौँ एक वर्ष भइसक्दा पनि हामीले चाहिँ सूचना पाइरहेका छैनौँ भने अब हामी पत्रकारलाई त यस्तो छ भने आम नागरिकको अवस्था के होला भन्ने एउटा यो फाइन्डिङ हामीले चाहिँ हाम्रो यो अध्ययनबाट पत्ता लागेका थियौँ अनि अब यो जुन महिला तथा सीमान्तकृत समुदायको सहभागितालाई सुनिश्चित गर्नुपर्ने हो त्यो जननिर्वाचित पदाधिकारीहरू जो स्थानीय सरकारमा हुनुहुन्छ उहाँहरूको पनि निर्णय प्रक्रियामा त्यति सार्थक सहभागिता चाहिँ देखिएको पाइएन उहाँले नै भन्नुहुन्छ कुनै निर्णय गर्दाखेरि हामीले सिग्नेचर गर्ने हो कुन निर्णय भयो त्यो पछि मात्र थाहा हुन्छ भन्ने कुरा चाहिँ हाम्रो अध्ययनले पत्ता लागेको थियो र यसको महत्त्वपूर्ण सुझाव के आएछ भने सम्पूर्ण स्थानीय सरकारले महिला तथा सीमान्तकृत समुदायबाट जो निर्वाचित सदस्यहरू हुनुहुन्छ ती सदस्यहरूमध्येकै एकजनालाई सूचना प्रभाव गर्ने जिम्मा चाहिँ दियो भने अझै महिला तथा सीमान्तकृत समुदायको सूचनामा पहुँच चाहिँ अभिवृद्धि हुन्छ भन्ने चाहिँ एउटा महत्त्वपूर्ण सुझाव आएको थियो
सुशासन परियोजना अन्तर्गत स्थानीय सरकारमा सूचनाको हक सम्बन्धी अभियानको प्रस्तुति कस्तो लाग्यो आगामी पडकास्टको दुईवटा श्रृङ्खलामा पनि स्थानीय सरकारमा सूचनाको हक सम्बन्धी विषयको परिचर्चा गर्नेछौँ तपाईँहरूको केही सुझाव सल्लाह वा प्रतिक्रियाको लागि फ्रिडम फोरमको टेलिफोन नम्बर 01410 2022 र इमेल freedomforum2005@gmail.com अर्थात् freedomforum2005@gmail.com मार्फत पनि सल्लाह सुझाव र प्रतिक्रिया जनाउन सक्नुहुन्छ आजको पडकास्टबाट म आदित्य दाहाल बिदा चाहन्छु नमस्कार